नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावमा भएको खर्चको विवरण सार्वजनिक, अहिलेसम्म 5,62,00,000,000 रुपियाँ मात्रै खर्च भएको दावी।
काठमाडौँमा नै प्रदेशसभाको पहिलो बैठक राख्ने सरकारको तयारीप्रति एमालेको आपत्ति, पार्टी एकताका बारेमा एमाले र माओवादी बीच छलफल चल्दै।
चिसो हावा र शीतलहरले तराईको जनजीवन अत्यन्तै कष्टकर, चिसोमा विशेष सावधानी अपनाउन डाक्टरको सुझाव।
तातो खानेकुराहरू सकभर खाइराख्नु होला अनि धेरै चिसोमा सकभर ननिस्कने नै सुझाव दिन्छु।
उत्तर कोरियाली नेतासँग कुराकानी गर्न आफू इच्छुक रहेको अमेरिकी राष्ट्रपतिको भनाई, दुई कोरिया बीच हुन लागेको वार्ताको स्वागत।
र धरानलाई सडन डेथमा हराउँदै संकटा क्लब खप्तड गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा, राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा आर्मी र एपीएफ विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चुनावका क्रममा आर्थिक अनियमितता गरेको भन्दै आलोचना हुन थालेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ। चुनावका लागि सरकारले दिएको 10 अर्ब रूपियाँ मध्ये 30 करोड़ रूपियाँ पूँजीगततर्फ रकमान्तर गरिएको र बाँकी 9,70,00,000 रूपियाँ मात्रै चुनावी खर्चका लागि छुट्याएको आयोगले जनाएको छ। चुनावका लागि छुट्याइएको 9,70,00,000 रूपियाँ मध्ये गत शुक्रबारसम्ममा 5,62,21,00,000 रूपियाँ मात्र खर्च भएको आयोगले जनाएको छ। खर्च भएको रकम मध्ये 77 जिल्लामा 4,86,14,00,000 रूपियाँ दिइएको र 76 करोड़ रूपियाँ आयोगको केन्द्रीय कार्यालयले खर्च गरेको छ। सरकारले दिएको बजेट मध्ये 4,07,78,00,000 रूपियाँ बचेको र यो पैसाले राष्ट्रिय सभा चुनाव र राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गर्ने आयोगले स्पष्ट पारेको छ। निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन 2063, सार्वजनिक खरिद नियमावली 2064 तथा निर्वाचन आयोग ऐन 2073लाई पूर्ण रूपले पालना गरेर मितव्ययी भएर खर्च गरेको पनि आयोगका प्रवक्ता नवराज ढकालले निकालेको विज्ञप्तिमा दावी गरिएको छ। चुनावमा 2,15,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको र 64 भन्दा बढ़ी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगले मनपरी खर्च गरिरहेको समाचार सार्वजनिक भएपछि आज आयोगले खर्च विवरण सार्वजनिक गरेको हो। आयोगका पदाधिकारीले व्यक्तिगत लाभ मात्रै हेरेको, आयुक्तहरूलाई सुविधा सम्पन्न गाड़ी हुँदाहुँदै पनि निर्वाचन सामग्री भनेर करोड़ौं रूपियाँका गाड़ी किनेको, मतदाता शिक्षाका लागि करोड़ौं रूपियाँ खर्च गरे पनि मतदातालाई मतदान गर्ने तरिका नसिकाएको भन्दै आयोगको तीव्र आलोचना हुँदै आएको छ।
प्रदेशको अस्थायी राजधानी नतोकी प्रदेशसभा सदस्यको शपथ काठमाडौँमै गराउने सरकारको तयारीप्रति एमाले आपत्ति जनाएको छ। अस्थायी राजधानी तोक्न दलहरूबीच सहमति नजुटेको र जिल्ला जिल्लामा आन्दोलन चर्किन थालेपछि सरकारले अस्थायी केन्द्र नै नतोकी प्रदेशसभाको बैठक काठमाडौँमै राख्ने तयारी गरेको छ। आफ्नो ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने भन्दै विभिन्न जिल्लामा भएको आन्दोलन, सरकारले अस्थायी राजधानी नतोक्ने भनेपछि केही मत्थर भने भएको छ। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार भोलि बस्ने मन्त्री परिषदको बैठकले प्रदेश प्रमुख तोक्ने र अस्थायी केन्द्र नतोक्ने तयारी गरेको छ। तर एमालेका नेता सुभाष चन्द्र नेमाङले भने यसप्रति आपत्ति जनाउनु भएको छ। उहाँले सरकार आफ्नो संवैधानिक जिम्मेवारीबाट भाग्न नपाउने भन्दै प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा नगर्ने हो भने तत्काल सरकारबाट बाहिरिनुपर्ने बताउनुभयो। अहिलेको सरकारले जिम्मेवारी लिन तयार नभए वाम गठबन्धन जस्तोसुकै जोखिम उठाउन पनि तयार रहेको नेमाङले चेतावनी दिनुभयो। गत बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको 5 दलको बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल नै भएको थिएन। वाम गठबन्धनले प्रदेश प्रमुख र राजधानी तोक्ने काम सरकारको संवैधानिक जिम्मेवारी भएको भन्दै आफूहरूसँग छलफल नै गर्न आवश्यक नरहेको बताएको थियो। अस्थायी राजधानी तोक्दा आउने अब्जसबाट एमाले र माओवादी पन्छिएपछि कांग्रेस नेतृत्वको सरकारले पनि नागरिकमा देखिने असन्तुष्टिको जिम्मेवारी लिन चाहेको छैन।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच दुई पार्टीको एकताका बारेमा अहिले छलफल भइरहेको छ। चितवनबाट स्थलमार्ग हुँदै फर्किएका दाहाल सिधै ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नु भएको छ। दुई नेताबीच पार्टी एकता, नयाँ सरकार गठनका विषयमा कुराकानी भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। ओली अस्वस्थ भएकाले एक हप्तादेखि दुईजनाबीच प्रत्यक्ष भेटघाट भएको थिएन। पार्टी एकताको मोडालिटीबारे नियमित फोनमा कुराकानी हुँदै आए पनि ओली र दाहालबीच अहिले प्रत्यक्ष कुराकानी भइरहेको हो। नियमित स्वास्थ्य परीक्षणका लागि ओली बुधबार बैंकक जाने तयारी छ। त्यसअघि नै पार्टी एकताको मोडालिटी टुंग्याउने गरी दुई दलले छलफल अघि बढ़ाइरहेका छन्।
स्थानीय तहको काम प्रभावकारी नभएको र कानूनी अन्यल बढ़ेको गुनासो बढ़ेपछि सरकारले अनुगमन तथा सहजीकरण टोली गठन गरेको छ। धेरैजसो नगरपालिका र गाउँपालिकाका प्रतिनिधिले कामकाजमा अलमल गरेको गुनासो बढ़ेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिवको नेतृत्वमा सातवटै प्रदेशको लागि अनुगमन तथा सहजीकरण टोली गठन गरेको हो। सहजीकरण तथा अनुगमन टोलीले कर्मचारीको समायोजन, विषयगत कार्यालयको सम्पत्ति हस्तान्तरण, वाडा कार्यालय सञ्चालन र व्यवस्थापन तथा स्थानीय तहमा अन्यल भएका अन्य व्यवहारिक विषयका समस्या पहिचान गरेर तत्कालै सम्बोधन गर्नेछ। यस्तै स्थानीय तहका लागि कुनै नीतिगत विषयमा संशोधन गर्नुपर्ने भएमा टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सुझाव पनि दिनेछ। सातवटै प्रदेशका लागि सहजीकरण तथा अनुगमन टोली गठन भएपछि स्थानीय तहलाई काम गर्न थप सहज हुने र नागरिकले गाउँघरबाटै लिने सेवामा अझै सजिलो हुने मन्त्रालयले जनाएको छ।
धादिङका दुईवटा ग्यास उद्योगले सुरक्षा मापदण्ड पूरा नगरेको पाइएको छ। गुणस्तर तथा नापतोल विभागले गरेको अनुगमनका क्रममा ओम र नमस्ते ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह नलिएको तथा ग्यास सिलिण्डरको सुरक्षामा खेलवाड गरेको पाइएको गुणस्तर तथा नापतोल विभागका इन्जिनियर मनिष कर्णले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो। ओम र नमस्ते ग्यास उद्योगमा नेपाल गुणस्तर चिन्ह नलिएको, ग्यास सिलिण्डरको तौल जाँच नगरेको, हाइड्रोलिक र भल परीक्षण नगरी रंग लगाएर मात्रै सिलिण्डरलाई नयाँ देखाएको लगायतका कमजोरी देखिएपछि यी उद्योगमा तीन दिनसम्म ग्यास भर्न बन्देज गरिएको छ। ग्यास सिलिण्डर पड्किने क्रम बढेसँगै विभागले गत शुक्रबारदेखि देशैभरका ग्यास उद्योगमा अनुगमन गरिरहेको छ।
पर्सि मंगलबार देशभरिका निजी विद्यालय बन्द हुने भएका छन्। पूर्व सांसद एवं निजी तथा आवासीय विद्यालय संगठन प्याप्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोखरेलको निधनमा शोक मनाउन आफू अन्तर्गतका निजी स्कूलमा विदा दिने निर्णय गरिएको प्याप्सनले जनाएको छ। यस्तै 25, 26 र 27 गते प्याप्सनको झण्डा आधा झुकाउने, 29 गतेसम्म प्याप्सनका कुनै पनि औपचारिक कार्यक्रम पनि नगरिने प्याप्सनले जनाएको छ। यस्तै पाल्पामा माघ 3 गते हुने भनिएको प्याप्सनको कार्यसमितिको पूर्ण बैठक 12 गतेलाई सारिएको छ। पूर्व सांसद एवं निजी तथा आवासीय विद्यालय संगठन प्याप्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोखरेलको हृदयघातका कारण आज बिहान ललितपुरको सानेपामा निधन भएको हो।
दाङमा 50,000 रुपियाँ घुस लिँदै गर्दा दुईजना कर्मचारी पक्राउ परेका छन्। लमही नगरपालिकाका सब ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णबहादुर नेपालीलाई अख्तियारको टोलीले घुस लिँदै गर्दा रंगे हात पक्राउ गरेको हो। घरनक्सा अभिलेखको लागि उनीहरूले सेवाग्राहीसित 50,000 रुपियाँ घुस मागेको सूचनाका आधारमा छापा मार्दा घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरका सूचना अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो।
व्यवसायी तथा एमाले कार्यकर्ता वसन्त पौडेलको हत्या विरोधमा युवा संघले गरेको रूपन्देही बन्द खुलेको छ। स्थानीय बासिन्दा र प्रशासन कार्यालय बीच हत्यारालाई छिटो पक्राउ गरेर सार्वजनिक गर्ने, जिल्लाको सुरक्षा व्यवस्था कड़ा पार्ने, हिजो हत्या भएका व्यवसायी पौडेल र गत पुष 4 गते हत्या भएका युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीलाई शहीद घोषणा गर्न प्रक्रिया अगाडि बढ़ाउने लगायतका विषयमा सहमति भएपछि आज बेलुकी 5 बजेबाट बन्द खुलेको हो। सहमतिपछि स्थानीय बासिन्दाले पौडेलको सब पनि बुझ्ने भएका छन्। आफ्नै फर्निचरमा आगो तापिरहेका व्यवसायी पौडेलको देवदहमा अस्ति बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानेर हत्या गरेका थिए। गुण्डा नायकी मनोज पुनले आफूले हत्या गरेको भन्दै घटनाको जिम्मा लिएका थिए। उनकै समूहले गएको वर्षको पुष 4 गते युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको पनि हत्या गरेको थियो, तर प्रहरीले अहिलेसम्म मनोज पुनलाई पक्राउ गर्न सकेको छैन।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चिसो र शीतलहरले तराईमा पारेको असर सम्बन्धीको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठकर कसैले नखानु, धोका ठकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
खुशी सबको लागि, खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो, त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा,
ठुक्क छौ हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछौ खुशी, a product of Himalayan Bank Limited.
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भएको खर्चको विवरण सार्वजनिक, काठमाडौँमा नै प्रदेशसभाको पहिलो बैठक राख्ने सरकारको तयारीप्रति एमालेको आपत्ति, रूपन्देही बन्द खुल्यो, पर्सि देशभरिका निजी विद्यालय बन्द हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। पछिल्ला केही दिनमा देशभरि चिसो बढेको छ। काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा धेरै चिसो भयो। आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम 0 डिग्री सेल्सियसमा झरेको छ। पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मू काश्मीर हुँदै हिमाल माथिबाट हावा आएकोले देशभर चिसो बढेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। चिसो बढेसँगै चलेको शीतलहरले तराई मधेसको जनजीवन निकै कष्टकर बनेको छ। शीतलहरले कठ्याङ्ग्रिएर तराईका विभिन्न जिल्लामा 15 जनाको ज्यान गइसकेको छ। पर्याप्त लुगाफाटो नहुँदा गरीब एवं विपन्न परिवार बढी प्रभावित भएका छन्। समाजसेवी र विभिन्न संघ संस्थाहरूले आफ्नो स्तरबाट सक्ने जति आगो बाल्न दाउरा र न्यानो कपडा उपलब्ध गराउने अभियान पनि चलाएका छन्। नागरिकलाई जाडोबाट बचाउन हालसम्म सरकारी स्तरबाट भने खासै प्रयास भएको छैन। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
एगो पोता है, एगो हम छी, एगो बुढ़िया छै, एगो ओरना है, कम्मर है, जाड़ तो लगैया। हम सब गृहत में खटे छी, जन परिजन में।
जनकपुरको जानकी नगरमा टहरा बनाएर बस्ने दशैं सदा पुसको कठ्याङ्ग्रिदो जाडोमा इटाका घरहरूको बीचमा तिरपाल र बोराको सानो टहरा जसमा हावा यताबाट उता पस्छ। यस्तो टहरामा दशैं मुसहरको परिवार पातलो कम्बलले जसो तसो जाडो छल्ने प्रयास गर्छन्। उहाँको जस्तै धेरै परिवार पातलो कपडा र परालको आगोको भरमा दिनरात काट्न बाध्य छन्। तर सरकारी स्तरबाट खासै सहयोग भने भएको छैन। यस्तो अवस्थामा सरकार अथवा स्थानीय सरकारले के गरिदिनु पर्छ त? धनुषाको बटेश्वर गाउँपालिकाका स्थानीय दिपेन्द्र सिंह।
अहिले अत्यधिक चिसो बढेको छ, यसमा सबैजना मारमा परिरहेछ। त्यसमा पनि हामी जस्ता सामान्य परिवारका व्यक्तिहरू निकै यहाँ कपडा अभावका कारणले समस्यामा परिरहेछ। यस्तोमा स्थानीय प्रशासन, सम्बन्धित निकाय, गाउँपालिका, नगरपालिकाहरू अहिले आएको छ। स्थानीय सरकारहरूले ठाउँ ठाउँमा चाहिँ न्यालो कपडाहरूको वितरण गर्न सक्नु पर्दछ र आगोको व्यवस्था गरिदिनु पर्छ।
जाडो प्रभावितहरूलाई राहत स्वरूप केही स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो प्रयासबाट आगो बाल्न दाउरा व्यवस्था गरेर वितरण गरिरहेका छन्। तर यो मात्र पर्याप्त छैन। जाडोले सप्तरीका बाढी प्रभावितहरू झनै कष्टकर जीवन बिताउन बाध्य छन्। सप्तरीमा हालसम्म जाडोले 13 जनाको ज्यान गइसकेको छ। स्थानीय प्रशासनले जाडोबाट बाढी प्रभावितलाई बचाउन के गर्दैछन् त? सप्तरीका दैवी प्रकोप उद्धार समितिका संयोजक एवं सप्तरीका प्रमुख जिल्लाधिकारी भागीरथ पाण्डे।
आगो बालेर ताप व्यवस्थाहरू गरिरहेछौ, कुनै कसैलाई केही आवश्यक छ भने स्थानीय तहलाई पहिचान गरेर त्यहाँ दिने व्यवस्था गर्छौ।
मध्य तथा पूर्वी तराईमा मात्र होइन चिसोले पश्चिम तराईमा पनि सताएको छ। पश्चिम तराईका जिल्लाहरूमा चिसोले पारेको समस्याका बारेमा बर्दियाबाट उज्यालो सहकर्मी भावुक योगीको रिपोर्ट।
एक हप्ता यता बर्दिया सहित पश्चिम तराईका जिल्लामा 81 चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। पहाड़ी जिल्लाहरूमा परेको हिमपातले बर्दिया, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा चिसो बढेको छ। चिसो बढेपछि बालबालिकादेखि बुढाबुढीसम्म सबैलाई कष्ट भएको छ। भुरी गाउँका नन्दराज लामिछाने।
चिसो एकदम निकै अनायास बढ्यो। चिसो पनि हिजो पनि असाध्य नै जाडो थियो। हामीहरू त अब दाउरा बालेर दिनभरि नै आगो ताप्नु पर्ने यस्तो अवस्था सिर्जना भएको छ। आज पनि चिसै छ, एकदम अत्याधिक जाडो छ, दाउरा बालेका छौँ, बसेका छौँ।
चिसोका कारण बजार क्षेत्रमा पनि चहल पहल घट्दो छ भन्नुहुन्छ व्यापारी अर्जुन भण्डारी।
पाँच छ दिनदेखि धेरै चिसो बढेर गएको छ। मान्छेहरू बाहिर निस्किन सक्ने अवस्था पनि छैन, शीतलहर बढी परेको छ। मान्छेहरू आगो तापेर कठाङ्ग्रेर बसिरहेको स्थिति छ। बजार पनि अलिक सुनसानै छ।
चिसो बढेपछि हाट बजारमा तरकारी लिएर जाने व्यापारी पनि समस्यामा छन्। घरमा दाउरा नहुँदा आगो बालेर ताप्न पनि समस्या भएको छ। अर्का व्यापारी चिल्लु थारू।
अरे हाम्रो त यस्तो गाह्रो भइरहेछ कि बिल्कुल चिसोले गर्दा एक बोरा आलु बेच्न जाने पनि बहुत गाह्रो भइरहेछ। बाहिर निस्किनै गाह्रो भइरहेछ, घरबाट बाहिर निस्किने समस्या भइरहेछ। के गर्ने अब, दाउराको पनि समस्या छ। अब बाहिर आगो बालम भनेपछि केही दाउरा पात केही छैन।
यस्तै 81 शीतलहर बढेपछि स्थानीयले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउने गरेका छन्। बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बाह्रबर्दिया र बाँसगढी नगरपालिका तथा गेरुवा र बढेताल गाउँपालिकाका मुख्य बजार र चोक चौतारामा आगो बालेर ताप्ने गरेका छन्। आगो ताप्दै गरेकी भूमिका बोली।
अब अलिकति जवानी अवस्थाको मान्छेलाई पनि धेरै चिसो गराएको छ। अब जति कपडा लगाउँदा पनि कपडाले खासै त्यति काम गरिरहेको जस्तो छैन। अब दाउराहरू बालेर बस्नु परेको छ, त्यही भएर आगो तापेर बसिरहेको।
जिल्ला अस्पताल बर्दिया, स्वास्थ्य चौकी लगायत स्थानीय मेडिकलमा चिसोका बिरामी बढेका छन्। चिसोबाट बच्न प्रशस्त तातो झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउने, आगो ताप्ने र चिसोले गर्दा स्वास्थ्यमा समस्या भए स्वास्थ्य संस्थामा जान सुझाव दिनुहुन्छ नेवलापुर स्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद ग्यामाले।
यस्तो बेलामा खास गरी आफैले नै आफ्नो स्याहार सुसार गर्नु अति उत्तम हुन्छ। झोलकुराहरू प्रशस्त पिउने, तातो झोलकुराहरू पिउने अनि आगोको व्यवस्था होस् घरमा। यसो बच्चा बच्ची बुढाबुढीको लागि आगो ताप्ने व्यवस्थाको चाहिँ म्यानेजमेन्ट गर्दा राम्रो हुन्छ। र न्यानो कपडा लगाउने र काम छैन भने अनावश्यक रूपमा बाहिर ननिस्किँदा राम्रो हुन्छ।
देशभरिका नागरिक चिसोले प्रभावित भएका छन्, तर सामान्य सावधानी अपनाएमा पनि चिसोबाट हुने समस्यालाई केही कम गर्न सकिन्छ। साथी सुजाता खत्रीले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका छातीरोग विशेषज्ञ डाक्टर सुभाष चन्द्र यादवलाई चिसोबाट कसरी बच्ने भनेर सोध्नु भएको छ।
चिसोबाट जोगिने, एक नम्बरमा न्यानो लुगा लाउने, यदि वाकिङै जानु छ भने माथिदेखि तलसम्म कुनै पनि शरीरको भागलाई सकभर चिसो हावा र प्रदूषणबाट बचाउनु पर्यो। एक मोटो भन्दा मोटो जलले न्यानो दिन्छ, पन्जा लाउनु पर्यो, मोजा लाउनु पर्यो, मुगलबन्दी लाउनु पर्यो, टोपी लाउनु पर्यो, आँखा छोडेर शरीरको सकभर सबै भाग बचाएर नै बिहान जानु होला। दुई नम्बरमा तातो तातो खानेकुराहरू सकभर खाइराख्नु होला, जसले गर्दा शरीरको तापक्रम अचानक बिग्रिँदैन, त्यसले न्यानो बना दिन्छ। अनि धेरै चिसोमा सकभर ननिस्कने नै सुझाव दिन्छु।
यो कपडा लाउने कुरामा डाक्टर साहब, धेरै बाक्लो कपडा एकैचोटि लाउनु भन्दा लेयर लेयर बरु दुई तिनवटा पातलो लुगा लाउँ भन्छ।
म एकदमै सहमति छु यसमा। जुन जुन पातलो पातलो लेयर छ नि, त्यसले शरीरलाई ब्यालेन्स गराएर हिट फैलाउने हुन्छ। धेरै मोटो लगाएर चाहिँ गर्मी आउँदैन। यो चाहिँ टेम्परेचर रेगुलेसन गर्ने तरिका हो। रिसर्च गरेर पत्ता लगाएछौँ कि पातलो पातलो जोड्यो भने त्यसले जुन हिट हाम्रो मेन्टेनेन्स गर्छ नि, ब्यालेन्स हुन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको
सहर्ष जानकारी गराउँदछौं।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
चौबिसै घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
माछा पुछ स्कूल कुसुंती ललितपुर, द स्कूल फॉर चेंज मेकर्स, नाउ ओपन इट्स किंडरगार्टन, वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल। फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884। माछा पुछ स्कूल कुसुंती ललितपुर, फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चुरोटबाट सल्किएको आगोले बर्दियामा एकजनाको ज्यान गएको छ। ओछ्यानमै चुरोट तान्दै गर्दा सिरकमा सल्किएको आगोले बर्दियाको ठाकुरबाबा नगरपालिकाकी 70 वर्षीय रामकुमारी चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भोरी गाउँले जनाएको छ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बिउ विकास बैंकले लोपुनमुख 22 प्रजातिका धानको बिउ संरक्षण गरेको छ। एक दशकदेखि बैंकले लोपुनमुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी बिउ संरक्षण गर्दै आएको हो। बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन्। संकलित स्थानीय 22 प्रजातिका धानको बिउ अनमोल कृषि सहकारीले सञ्चालन गरेको बिउ बैंकमा संरक्षण गरेर राखिएको छ।
रोल्पाका किसान बेमौसमी तरकारीतर्फ आकर्षित हुन थालेका छन्। बेमौसमी तरकारी खेतीबाट घरमै बसी राम्रो आमदानी लिन सकिने भएपछि युवा युवतीहरू पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्। गाउँ गाउँमा सिंचाई सुविधा पुग्नुका साथै तरकारी खरिदको लागि व्यापारीहरू गाड़ी लिएरै गाउँघरमा आउन थालेपछि किसानहरू तरकारी खेतीमा लागेका हुन्। तरकारी खेतीबाट एक वर्षमा 1 लाखदेखि 3 लाख रुपियाँसम्म आमदानी हुने गरेको रुन्टीगढी गाउँपालिका 2 उमा गाउँका किसान पुनाराम पुनले बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चिनिया कम्पनी 3 गर्जेसले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत आयोजनाको काम रोकिएको छ। कार्ययोजना तयार पारेर संयुक्त रूपमा प्राधिकरण र 3 गर्जेसले बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ। बोर्डले गत कार्तिकमै आयोजनाको कार्ययोजना पेश गर्न प्राधिकरण र चिनिया लगानीकर्तालाई आग्रह गरेको थियो। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्राधिकरण र चिनिया कम्पनी 3 गर्जेसलाई संयुक्त कम्पनी स्थापना गर्न कार्ययोजना पेश गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पनि कागजात प्राप्त नभएको बताउनुभयो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा घुम्ती शिविर सञ्चालन गरेर 69 जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा 2 दिनसम्म शिविर सञ्चालन गरी 35 जना पुरूष र 34 जना महिला गरी 69 जनालाई परिचय पत्र वितरण गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो।
खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ। महाकाली राजमार्ग र दशरथ चन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित रहेको सतबाँस बजारका होटल व्यवसायीले पानीको अभाव झेलिरहेका छन्। 2067 सालमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना 1 वर्ष नबित्दै बिग्रिएपछि त्यहाँ पानीको हाहाकार भएको छ।
आजदेखि काठमाडौँ दाङ हवाई सेवा शुरू भएको छ। आज दिउँसो 12 बजे माओवादीका कृष्णबहादुर महरा र एमालेका नेता प्रकाश ज्वाला लगायतका नेता गोमा एयरको जहाज मार्फत दाङको टरीगाउँ विमानस्थल पुगेसँगै दाङ काठमाडौँ उडान शुरू भएको हो। 2011 सालदेखि उडान शुरू भए पनि टरीगाउँ विमानस्थल पटक पटक बन्द हुँदै आएको थियो। आज दाङ पुगेको विमानलाई बाजा गाजासहित स्वागत गरिएको छ। अब दाङका नागरिकले जहाज चढ्न भइरहवा र नेपालगंज धाउनु पर्ने छैन।
मेरो पनि भन्नु छ।
यसअघि पटक पटक बन्द भएको काठमाडौँ दाङ विमान सेवा आजदेखि फेरि शुरू भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा प्रकाश बस्नेत भन्नुहुन्छ, खुशीको खबर। तर फेरि विमान सेवा बन्द भयो भनेर सुन्न नपरोस्।
युएईमा मोटरसाइकलबाट लडेर घाइते भएपछि थलिएका झापाका किरण खरेललाई दिशा पिसाब गराउने मान्छे समेत नहुँदा समस्या भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा देवेन किशोर अन्जान लेख्नुहुन्छ, यस्ता खबर सुन्दा साह्रै दुःख लागेर आउँछ। तर के गर्नु, राजनीतिक अवस्था यस्तै छ। यसरी पीडादायी जीवन जिउन भन्दा आफ्नै देशमा कुटो कोदाली गरी खान यो जुनीमा सकिएला जस्तो छैन।
नरेश खतिवडा फेसबुकमा लेख्नुहुन्छ, चिसोका कारण तराईका जिल्लामा सर्वसाधारणले ज्यान गुमाइरहेका छन् अनि सिटामोल नपाएर भाइरलका कारण कर्णाली अञ्चलका जिल्लामा पनि निमुखा गरिबीकै ज्यान गइरहेको छ। तर दिनहुँ राजधानी माग गर्दै प्रदर्शन गर्छन् हाम्रा नागरिक समाज, यसरी पनि समृद्धि आउला र देशमा।
यसै विषयमा कपिल गेवालीको प्रतिक्रिया छ, जाडोयाममा चिसोले नागरिकको ज्यान लिन्छ भने गर्मीमा आग लागि र वर्षायाममा बाढ़ी पहिरोले। वर्षेनी नागरिकले प्राकृतिक प्रकोपबाट ज्यान गुमाइरहे पनि सरकारले किन यसबाट बस्ने योजना ल्याउन सक्दैन।
अनि ट्राफिक प्रहरीको कामप्रति असन्तुष्टि व्यक्त गर्दै अमोस फिवा तामाङ उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, कलंकीमा एउटा ट्राफिक प्रहरीले मोटरसाइकलमा यात्रा गर्ने यात्रुलाई अमानवीय तरिकाले बीच सड़कमै कुटे। यदि कुनै पनि सवारी चालकले ट्राफिक नियम उल्लंघन गरे नियम अनुसार कानूनी कार्यवाही गर्ने कि सारा नागरिकका अगाडि बीच सड़कमै कुट्ने।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोन उनसित कुरा गर्न इच्छुक रहेको बताउनु भएको छ। डेभिड क्याम्प रिसोर्टमा पत्रकारसित कुरा गर्दै उहाँले कुराकानीका लागि आफू इच्छुक रहेको बताउनुभयो, तर अहिलेसम्म कुनै पनि माध्यमबाट उनसँग कुराकानी नभएको ट्रम्पले दावी गर्नुभयो। राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिण कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गर्नुभएको छ। वार्ताबाट उनीहरूबीच आउँदा दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा रहेको ट्रम्पको भनाइ छ। दक्षिण कोरियाले गरेको प्रस्ताव अनुसार आउँदो मंगलबार दुई देशबीचको उच्च स्तरीय वार्ता हुने तयारी छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। संकटा क्लब खप्तड़ गोल्ड कप फुटबलको अन्तिम आठमा पुगेको छ। कैलालीको धनगढ़ीमा आज भएको खेलमा धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै संकटा अन्तिम आठमा पुगेको हो। निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।
राष्ट्रिय महिला लीग फुटबलको सुपर लीगमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। इन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा आज भएको पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई 4-1 हराएको छ। आर्मीको जितमा कृष्णा खत्री र अञ्जली वाइबाले 2-2 गोल गरे। सात दोबाटोमै भएको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिमाञ्चल टीमलाई 9-0 हराएको छ। सशस्त्रको जितमा सावित्रा भण्डारी एक्लैले 6 गोल गरिन् भने अनिता बस्नेतले 2 र रेखा पौडेलले 1 गोल थपे।
र यसै श्रृंखला अन्तर्गतको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटको दोस्रो पालीमा इंग्ल्याण्डले खराब शुरूआत गरेको छ। पहिलो पालीमा 303 रनले पछि परेको इंग्ल्याण्डले दोस्रो पालीमा आज चौथो दिनको खेल सकिँदा 4 विकेट गुमाएर मात्र 93 रन बनाएको छ र इंग्ल्याण्ड अझै 210 रनले पछि छ। पहिलो पालीमा अस्ट्रेलियाले 649 रन बनाएर पाली समाप्तिको घोषणा गरेको थियो। यस्तै भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्टको आजको खेल भने वर्षाले रोकिएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा भएको खर्चको विवरण सार्वजनिक, अहिलेसम्म 5,62,00,00,000 रुपियाँ मात्रै खर्च भएको दावी।
काठमाडौँमा नै प्रदेश सभाको पहिलो बैठक राख्ने सरकारको तयारीप्रति एमालेको आपत्ति, पार्टी एकताका बारेमा एमाले र माओवादी बीच छलफल चल्दै।
चिसो हावा र शीतलहरले तराईको जनजीवन अत्यन्तै कष्टकर, चिसोमा विशेष सावधानी अपनाउन डाक्टरको सुझाव।
उत्तर कोरियाली नेतासित कुराकानी गर्न आफू इच्छुक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, दुई कोरिया बीच हुन लागेको वार्ताको स्वागत।
र धरानलाई सडन देशमा हराउँदै संकटा क्लब खप्तर गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा, राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा आर्मी र एपीएफ विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।